लैंगिक न्याय सँगै महिला सशक्तिकरणको लागि हाम्रो आवाज कार्यक्रम महिला आवाज। नमस्कार, समानता, महिला सशक्तिकरण र हिंसा विरुद्ध सचेतनाको आवाज कार्यक्रम महिला आवाज लिएर उपस्थित भएका छौं। राष्ट्रिय महिला आयोगको सहकार्यमा रेडियो नेपालद्वारा तयार पारेको कार्यक्रम महिला आवाजमा आउनुहोस्, स्वागत गर्छौं।
महिला आवाज कार्यक्रम 15 दिनमा एकपल्ट हरेक महिनाको दोस्रो र चौथो साताको बिहिबार बिहान यसै समयमा रेडियो नेपालबाट सुन्न सक्नुहुन्छ। अबको 15 मिनट हामी सँगै रहनुहोला।
कार्यक्रम महिला आवाजको आजको प्रस्तुतिमा हामी सुनाउनेछौ
अपाङ्गता भएका महिलाहरूको अधिकार संरक्षण विषयमा सरकारवाला निकाय बीच भएको अन्तर्क्रिया कार्यक्रममा केन्द्रित रहेर तयार पारेको एक सामग्री।
म कलाधर भण्डारी नेत्रहीन युवा संघ नेपालबाट। अहिलेको अवस्थामा हाम्रा स्थानीय तहहरूमा 33% आरक्षण महिलाहरूका निम्ति छुट्याइएको छ। त्यो आरक्षणभित्र अपाङ्गता भएका व्यक्ति पनि महिलाहरू पनि हाम्रो एउटा हिस्सेदार हुन् र उनीहरूलाई हामीले हरेक तह र तबकामा आरक्षणको सही ढङ्गले प्रत्यावर्ति गर्न सक्छ।
म लक्ष्मी नेपाल, एक्सिस प्लानेट अर्गनाइजेसनबाट। धेरै जसो अपाङ्गता भएको बालिकाहरू चाहिँ छात्रावासमा बसेर चाहिँ अध्ययन गर्नुहुन्छ र सधैँ त्यस्तो हुँदैन, तर कुनै कुनै अवस्थामा उहाँहरूमा चाहिँ त्यस्तो हिंसाहरू भयो भने चाहिँ रिपोर्ट गर्ने संयन्त्र खासै त्यस्तो दरिलो गरी चाहिँ बनेको छैन। त्यसमा पनि कसरी गर्ने भन्ने बहुयुक्त रूपमा चाहिँ रिपोर्टिङ मेकानिजमहरू बनाउन सकिन्छ। अलिकति महिलाको चाहिँ ध्यान जाओस्।
अहिले भर्खरै सुन्नुभएको आवाज राष्ट्रिय महिला आयोगले केही समय अघि आयोजना गरेको अपाङ्गता भएका महिलाहरूको अधिकार संरक्षणका विषयमा सरकारवाला निकाय बीचको अन्तर्क्रिया कार्यक्रममा उपस्थित सहभागीहरूले व्यक्त गर्नुभएको हो। विगत 1 दशकमा अपाङ्गता भएका व्यक्तिको संख्या 1,34,000 वृद्धि भएको जनगणनाको तथ्याङ्कले देखाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना 2078 नतिजा अनुसार कुल जनसंख्याको 2.2% कुनै न कुनै प्रकारको अपाङ्गता देखिएको छ।
अन्य महिलाको तुलनामा अपाङ्गता भएका महिला बढी हिंसामा पर्ने गरेको पाइएको छ। राष्ट्रिय अपाङ्ग महासंघ नेपालको पछिल्लो अध्ययनले समाजमा हेलाको भावना र हिंसाको चपेटामा अपाङ्गता भएका महिला बढी पर्ने देखाएको छ। अध्ययनले अपाङ्गता भएका 67% महिला हिंसामा पर्ने गरेको तर उजुरीको दर भने 16% मात्र रहेको देखाएको छ।
अपाङ्गता नभएका महिला र अपाङ्गता भएका महिलाको बीचमा हिंसाको तुलनात्मक अवस्था हेर्ने हो भने परिवार र समाजमा अपाङ्गता भएका महिला र बालिकाहरूलाई नै सबैभन्दा बढी हिंसा हुने गरेको तथ्याङ्क पाइन्छ। यही कुरालाई मध्यनजर गर्दै राष्ट्रिय महिला आयोगले केही समय अघि अपाङ्गता भएका महिलाहरूको अधिकार संरक्षणका विषयमा सरकारवाला निकाय बीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको थियो। उक्त कार्यक्रममा राष्ट्रिय महिला आयोगको अध्यक्ष कमला पराजुलीले यस विषयसँग सरोकार राख्ने संघ संस्था निकाय प्रतिनिधि तथा पदाधिकारीहरूले राख्नुभएको सल्लाह सुझाव बमोजिम अपाङ्गता भएका व्यक्तिले राज्यबाट पाउनुपर्ने विशेष सेवा सुविधाको बारेमा आयोगले गम्भीरतापूर्वक ग्रहण गर्दै जाने जानकारी गराउनुभयो।
राष्ट्रिय महिला आयोगले अपाङ्गताका सवाललाई कसरी हामीले हेरिरहेका छौँ, च्यारिटी प्रोग्रामको रूपमा मात्रै वर्षमा एकपल्ट हेरेका छौँ कि अरू पनि हामीले गरेका छौँ, हामीले गरेका हरेक कार्यक्रमहरूमा हामीले अपाङ्गताको सवाललाई र विशेष अपाङ्गता भएका महिलाका सवाललाई क्रस कटिङ इस्युको रूपमा उठाएका छौँ। राष्ट्रिय महिला आयोग जस्तो ठाउँमा दोभाषेको व्यवस्था गर्नुपर्छ, कहिले सक्छौँ गर्छौँ भन्ने कुराको चाहिँ म यहाँ कमिटमेन्ट पनि गर्न चाहन्छु। प्राकृतिक अपाङ्गता भएका कुराहरू मात्रै होइन, द्वन्द्व पीडित अपाङ्गता भएका उहाँहरूलाई राज्यबाट हुनुपर्ने पाउनुपर्ने विशेष कुराहरू पनि उहाँहरूले पाउन सक्नु भएको छैन। निश्चितै यी सवालहरूलाई हामीले गम्भीरतापूर्वक ग्रहण गरेका छौँ।
अपाङ्गता भएकै कारण महिलाहरूले थुप्रै चुनौतीहरू भोगिरहेका छन्। जसमध्ये अपाङ्गता भएका महिलाका हिंसा सम्बन्धी सवाललाई कानूनी प्रक्रियामा जाँदा फास्ट ट्र्याकमा नलानु, हिंसामा परेका महिलालाई छोटो समयका लागि राखिने सुरक्षित घर तथा कार्यरत कर्मचारी अपाङ्गता महिला मैत्री नहुनु र नेपालमा अपाङ्गता भएका महिलाहरूमाथि हिंसाको अवस्था, हिंसाका कारण र हिंसा निवारणका लागि जिम्मेवार संघ संस्था र पक्षको भौतिक संरचना अपाङ्ग मैत्री हुनुपर्ने जस्ता विषयमा रहेर राष्ट्रिय अपाङ्ग महासंघको कार्यक्रम संयोजक अञ्जना श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
अपाङ्गता भएको महिला चाहिँ 10 गुणा चाहिँ हिंसाको मारमा परेका छन्। बौद्धिक अपाङ्गताको कुरा गर्नुपर्दा सुनै सम्बन्धी अपाङ्गता भएका महिलाको सवालमा अटिजम, गम्भीर खालको शारीरिक अपाङ्गता भएको महिलाहरू जो चाहिँ आफ्नो सवाल आफूले भन्न सक्नुहुन्न, आफूले चाहिँ मलाई पीडा भयो, मलाई गाह्रो भयो भन्न सक्नुहुन्न, त्यस्तो खालको लिमिटेसन भएको व्यक्तिहरू महिलाहरूलाई चाहिँ अझ बढी मार्न चाहिँ पर्ने चाहिँ जनाएको छ। हिंसामा परिसकेपछि हामीले ओसिएमसीमा जाँदाखेरि त्यहाँको स्ट्रक्चर चाहिँ हाम्रो एक्सेसिबल छ कि छैन, विलचेयर प्रयोग गर्दा सहजै पुग्नुहुन्छ कि नै, त्यहाँ चाहिँ दोबासी सहजै उपलब्ध छ कि छैन भन्ने कुराहरू, त्यो भौतिक संरचना चाहिँ मैत्री नभएको पनि चाहिँ चुनौतीहरू विद्यमान छ। अर्को चाहिँ संस्थागत कुराहरूमा हाम्रो नीतिगत कुरामा चाहिँ अपाङ्गता भएको व्यक्तिहरू, अपाङ्गता भएको महिलाहरूले चाहिँ प्राथमिकतामा राख्नको लागि कतिपय नीतिहरू बनेको छ, तर इम्प्लिमेन्टेसनको पाटोमा अझै पनि त्यो ढिलाइहरू भइरहेको हुनाले पनि त्यो चुनौतीहरू भोग्नुपर्ने अवस्था छ। यो छलफल पनि एकदम एउटा राम्रो स्टार्टिङ पनि हो, किनकि बहस गर्नु भनेको अर्को एउटा समाधानको उपाय खोज्नु बाटो पनि हो। त्यही भएर चाहिँ अहिले सञ्चार माध्यमहरूले चाहिँ विभिन्न यो हिंसाका कुराहरूलाई चाहिँ अगाडि ल्याउनु पर्छ, त्यसलाई चाहिँ एक्सेस टु जस्टिसमा लैजानुपर्छ भन्ने पाटोमा चाहिँ
राष्ट्रिय महिला आयोगको सदस्य विद्या कुमारी सिन्हाले लैंगिक विभेदका कारण अपाङ्गता भएका महिलाले कार्यस्थल, सार्वजनिक स्थल र घर परिवारमा भोग्नु परेको हिंसाको पहिचान र विश्लेषण गर्नु कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो।
विभिन्न किसिमका अवरोधहरूका कारण अपाङ्गता भएका व्यक्तिहरूमाथि अवहेलना, हिंसा र दुर्व्यवहार भइरहेको हुन्छ। लैङ्गिक विभेदका कारण अपाङ्गता भएका महिलाहरूले यस किसिमको हिंसा र दुर्व्यवहार अझ बढी सहिरहनु पर्ने अवस्था रहेको छ। अपाङ्गता भएका महिलामाथि समुदाय स्तर, कार्यस्थल, सार्वजनिक स्थल तथा घर परिवारमा समेत के कस्तो हिंसा भइरहेको छ भन्ने सवालहरूको पहिचान र अपाङ्गता भएका महिलामाथि हुने हिंसाको विश्लेषण गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।
अपाङ्गता भएका महिलाहरूको अधिकार संरक्षणका विषयमा सरकारवाला निकायबीच अन्तर्क्रिया कार्यक्रममा राष्ट्रिय महिला आयोगले अपाङ्गता भएका महिलाको अधिकार र न्यायमा पहुँचका लागि छुट्टै कार्यविधि बन्नुपर्ने कुरामा जोड दिँदै सुझाव सहित अपाङ्गता भएका महिलाहरूको महासंघको नेपालको अध्यक्ष तथा अधिकार कर्मी निर्मला दिदालले आफ्नो विचार राख्नु भएको थियो।
अपाङ्गता भएका महिलाको न्यायमा पहुँच, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारको न्यायमा पहुँच पुर्याउनको लागि चाहिँ राष्ट्रिय महिला आयोगले आफ्नो छुट्टै अपाङ्गता भएका महिलाको न्यायमा पहुँचको लागि एउटा कार्यविधि बन्न पर्छ अबको दिनमा, र आफ्ना यहाँ आयोगभित्र भएका विभिन्न नीति नियम कार्यविधि निर्देशिकाहरू छन्, त्यसलाई चाहिँ समावेशीकरणको दृष्टिकोणले अपाङ्गता भएका महिलाको दृष्टिकोणबाट पनि त्यो परिमार्जन गरेर समावेशी बनाउनु पर्छ। अपाङ्गता भएका महिलाको समस्या र आवश्यकता र न्यूनतम मापदण्ड के हो भन्ने कुराको एउटा बटम लाइन चाहिँ आयोगले बनाएरै जानुपर्छ भन्ने मलाई लागेको छ। विषयगत अध्ययन अनुसन्धान गरेर त्यसबाट आएका सुझावहरूलाई चाहिँ सिफारिसको रूपमा अगाडि बढाउनु पर्छ भन्ने लागेको छ। अर्को चाहिँ यो सिआरपिडीको कन्क्लुडिङ अब्जर्भेसन आएको छ, त्यो सिआरपिडीको कन्क्लुडिङ अब्जर्भेसनमा अपाङ्गता भएका महिलाको दृष्टिकोणबाट के कामहरू भयो, यसको अवस्था के छ भन्ने विषयमा यो अध्ययन गर्नुपर्छ राष्ट्रिय महिला आयोगले, र सरकारलाई सुझाव दिने विभिन्न सरकारवाला निकायलाई सुझाव दिनुपर्छ जस्तो लाग्छ। अर्को कुरा चाहिँ हाम्रो आयोगभित्र नै पनि अपाङ्गताका बारेमा बेसिक जानकारी चाहिँ दिनुपर्छ, जस्तो पहिचानको कुराहरू हुन्छ, अपाङ्गतालाई कसरी पहिचान गर्ने, कुन खालको अपाङ्गतालाई कुन खालको व्यवहार गर्ने, उनीहरूको आवश्यकता के हो भन्ने विषयमा चाहिँ कर्मचारी चाहिँ एउटा विज्ञको रूपमा पनि हुनुपर्छ, र साथसाथै भाषागत कुराहरू दो भाषाको व्यवस्था गर्नुपर्छ, नभए पनि एउटा फोकल पर्सनको रूपमा अपाङ्गता डेस्क खडा गरेर एउटा छुट्टै कर्मचारी राखेर भए पनि यो काम गर्नुपर्छ।
नेपालमा अपाङ्गता भएका महिलाको लागि मौजुदा व्यवस्थाहरू र अबको दिनमा सरकारले गर्नुपर्ने व्यवस्थाका लागि सुझाव दिने क्रममा राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि कल्पना नेपालले आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
संविधानले समानुपातिक र समावेशी जुन सहभागितामूलक सिद्धान्तको अवधारणालाई विभेद रहित आर्थिक समानता समृद्धिको र न्यायपूर्ण समाजको निर्माण गर्ने कुरालाई जोड दिएको छ। महिलाको हकमा चाहिँ जुन हाम्रो मुलुकी अपराध संहिता 2074 र मुलुकी फौजदार कार्यविधि संहिता 74 अपाङ्गता भएका महिलाहरूको लागि विशेष व्यवस्था गरेको छ, जसमा चाहिँ अशक्त अपाङ्ग र शारीरिक मानसिक रूपमा अस्वस्थ महिलालाई जबरजस्तीकरणी भएमा थप 5 वर्ष बढी कैद सजाय हुने कुरा चाहिँ उल्लेख छ भने जुन शारीरिक र मानसिक रूपमा असमर्थ रहेका व्यक्तिहरूलाई अदालती कारवाहीका सिलसिलामा बुझ्नु पर्ने भएमा उहाँहरू भएकै ठाउँमा गएर चाहिँ हामीले आवश्यक कुराहरू सोधपुछ गर्ने त्यहाँ गएर इभिडेन्सहरू लिन सक्ने कुरा उल्लेख छ भने जुन चाहिँ शारीरिक रूपमा अशक्त र असक्षम व्यक्तिलाई अदालतमै उपस्थित हुनु नपर्ने गरी भिडियो कन्फरेन्स मार्फत पनि साथीहरू परीक्षण गर्न सक्ने, अब त्यस्तै गरी अपाङ्गता भएका व्यक्तिका लागि समावेशी शिक्षा नीति छ, विशेष उच्च शिक्षासम्मको व्यवस्थाको लागि र कलेज लेभलको सम्म निशुल्क पढ्न पाउने कुराहरू यसमा उल्लेख छ। त्यस्तै बालबालिका सम्बन्धी ऐन 675 जसको दफा 7 उपदफा 4 चाहिँ द्वन्द्व पीडित विस्थापित जोखिममा परेका वा सडकमा बस्ने बालबालिकालाई विशेष संरक्षणको व्यवस्था साथै पहिलो संशोधनले चाहिँ सामाजिक सुरक्षा भत्ताको व्यवस्था पनि गरेको छ दुर्गम क्षेत्र।
अपाङ्गता भएका महिलाहरूको अधिकार संरक्षणका विषयमा सरकारवाला निकायबीच अन्तर्क्रिया कार्यक्रममा महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार शाहले स्थानीय तहमा अपाङ्गता भएका जनप्रतिनिधिको उपस्थितिको अनिवार्यता रहनुपर्ने कुरामा जोड दिँदै आफ्नो विचार राख्नु भएको थियो।
समाजमा अपाङ्गता भएका महिलाहरू विभिन्न चुनौती र समस्या भोग्नु परेको छ, तर पनि उनीहरूले पर्याप्त अवसर र पहुँच युक्त वातावरण पाएमा आफ्ना क्षमता प्रदर्शन गर्न समाजमा उदाहरणीय कामहरू गर्न सक्छ भन्ने म विश्वास लिएको छु। राज्य पक्षले के गरिरहेको छ र महिला तथा सामाजिक मामिला समितिको सरकारवाला भएका कारणले म तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छौँ कि कुनै कानूनले तपाईँहरूलाई दुःख दिइराखेको छ भने त्यो कानूनलाई संशोधन गर्न महिला तथा सामाजिक मामिला समिति मार्फत तयार छ, यो विश्वास दिलाउन चाहन्छु। अहिले जनप्रतिनिधिहरू गाउँपालिका या नगरपालिकामा वडा स्तरीयमा जुन सुरक्षित कोटा राखेको छ त्यो पनि सरकारले नीति निर्माणमा अपाङ्गता भएका कमसेकम 1 सदस्यहरूलाई प्रत्येक वाडामा राखिदिएको भए अपाङ्गता भएका व्यक्तिहरूको आवाजहरू बुलन्द गर्नलाई गाउँपालिकादेखि नगरपालिकादेखि सदनसम्म आवाज पुग्थ्यो भन्ने जस्तो मलाई लाग्छ। त्यसका विषयमा पनि हामी नीति निर्माणमा हामी ल्याउने नै छौँ।
नेपालको संविधानले कुनै पनि नागरिकलाई उसको शारीरिक अवस्था र अपाङ्गताको आधारमा भेदभाव गरिने छैन भन्ने उल्लेख गरेको छ। साथै प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक सुनिश्चित गरेको छ। यसैले पनि अपाङ्गता भएका महिलाहरूको अधिकारको संरक्षण गर्नु समयको माग र आजको आवश्यकता दुवै हो। आजको लागि कार्यक्रम महिला आवाजबाट विदा माग्नुपर्ने समय भएको छ। लैंगिक विभेद र हिंसाको कारण कुनै अप्ठ्यारोमा हुनुहुन्छ, अन्यायमा परेको ठान्नुहुन्छ हो भने मनोपरामर्शको लागि, सल्लाह सुझाव र न्यायको लागि, सहयोग र साथको लागि राष्ट्रिय महिला आयोगको पैसा नलाग्ने हेल्पलाइन सेवा 1145 फोन गरेर आफ्नो समस्या राख्न सक्नुहुन्छ।
कार्यक्रम महिला आवाजबाट पनि हामी तपाईहरूको समस्यालाई सम्बोधन गर्ने प्रयास गर्नेछौ। तपाईहरूले पठाउनु भएको जिज्ञासा, प्रश्न र समस्यालाई हामी सम्बन्धित निकाय र व्यक्ति मार्फत यो कार्यक्रमबाट पनि जानकारी गराउनेछौ।
यसको लागि हाम्रो इमेल ठेगाना रहेको छ cb.rnprogram@gmail.com। फेरि पनि हाम्रो इमेल ठेगाना रहेको छ cb.rnprogram@gmail.com। यो जानकारी सँगै महिला आवाजको आजको श्रृंखलाबाट प्राविधिक साथी देवकी भण्डारीलाई धन्यवाद दिँदै सहकर्मी साथी रमा ढुंगानासँगै म चन्दा विष्ट पनि विदा माग्छु। कार्यक्रम महिला आवाजको अर्को श्रृंखला वैशाख 27 गते बिहिबार बिहान 7:40 तपाईँ हाम्रो भेट हुने नै छ। आजको लागि भने कार्यक्रम महिला आवाजबाट बिदा माग्छौ। नमस्कार, शुभ दिन।